यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रूसी सेनामा कार्यरत 6 जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि। कुनै पनि युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन सरकारको आग्रह। नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले लोकतन्त्र विरोधी स्वरहरूको तुक नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। धर्म सम्बन्धी व्यवस्थामा पनि फेरबदल नहुने प्रधानमन्त्रीद्वारा स्पष्ट। काठमाण्डु जिल्ला अदालतद्वारा नेकपाका महासचिव विप्लव सहितका नेता विरूद्ध 35 दिने पक्राउपूर्जी जारी। वर्षासँगै हिमपात भएपछि हिमाली तथा उच्च पहाड़ी भूभागको जनजीवन प्रभावित। र भारतको मणिपुरमा हिंसात्मक झडप हुँदा कम्तीमा 13 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र लोकतन्त्र विरोधी स्वरहरूको कुनै तुक नरहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो विभिन्न संचार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले विश्वले अपनाएको र नेपालमा पनि जनताले छानेको व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएकाले त्यसको अर्को कुनै विकल्प हुन नसक्ने बताउनुभयो। गणतन्त्रको विकल्प खोज्नु गलत हुने प्रधानमन्त्रीले टिप्पणी गर्नुभयो। धर्मका बारेमा पछिल्लो समयमा भएका गतिविधिहरूबारे सरकार जानकार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले धर्मका विषयमा संविधानमा लेखिए भन्दा फरक नहुने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरूको सत्ता गठबन्धन नटुट्ने पनि स्पष्ट पार्नुभयो। रूसी सेनामा कार्यरत 6 जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गरी 6 जना नेपाली नागरिकको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जनाएको छ। सरकारले दिवंगतहरूप्रति श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ। नेपाल सरकारले रूस सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीड़ित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध समेत गरेको छ। मृत्यु हुनेमा गोर्खाका सन्दीप थपलिया, बाणगंगा एक कपिलवस्तुका रूपक कार्की, पोखराका देवान राई, पुतली बजार 5 स्याङ्जाका प्रीतम कार्की, मैलुङ 6 दोलखाका राजकुमार रोका र इलामका गंगा राजमोक्तान रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रूस सरकारलाई अनुरोध गरेको छ। सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य नागरिकलाई रूस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिएर मात्र यात्रा गर्न मन्त्रालयले सबैमा अपील गरेको छ। मन्त्रालयका अनुसार रूसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फर्काउने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको छ। कसैको प्रलोभनमा परि वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले शेयर बिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधानको पालना भए नभएको र शेयर बिक्री वितरण गर्दा प्रचलित विधि एवं प्रक्रिया पालना भए नभएको विषयमा अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर बिक्रीबाट नेपालको दूरसंचार क्षेत्र र विदेशी लगानीमा पर्ने असर र नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावबारे यथाशीघ्र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ। नेकपा एमाले सञ्चालन गरेको झुलाघाट चिवा भन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानका क्रममा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले चालू आर्थिक वर्षको पहिलो चार महिनामै आन्तरिक ऋण लिएर देश चलाउनुपर्ने अवस्थामा पुगेकाले सचेत हुनुपर्ने बेला आएको बताउनुभयो। अभियानका क्रममा मध्य पहाड़ी राजमार्ग अन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनतासँग सुझाव संकलन गर्नुका साथै त्यहाँको विकासको अवस्थाबारे बुझ्ने अवसर मिलेको अध्यक्ष ओलीले बताउनुभयो। अध्यक्ष ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई लक्ष्य बिन्दु बनाउन मिशन 84 नेकपा एमाले 51% बहुमत ल्याएर देशको नेतृत्व गर्ने दावी पनि गर्नुभयो। अभियानकै क्रममा दैलेखमै हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलहरूको एकता आवश्यक रहेको बताउनु भएको छ। रूकुम पश्चिममा प्रेस सेन्टरले हिजो गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरूङले सबै कम्युनिष्ट शक्ति एक हुनु जरूरी रहेको उल्लेख गर्नुभयो। कम्युनिष्ट शक्तिहरू बीचमा वैचारिक कुरामा केही नमिलेको जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरूङले बताउनुभयो। वर्तमान सरकार ढाल्न धेरै प्रयास भइरहेको उल्लेख गर्नुहुँदै उहाँले गठबन्धनको निर्णय अनुसार सरकार निरन्तर चल्ने र गठबन्धन ढल्ने अवस्था नरहेको उहाँले बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूले समय निर्धारण गरेर देश विकास गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस अछामको प्रथम जिल्ला अधिवेशनका क्रममा महामन्त्री शर्माले मिशन 84 भन्दा पनि भिजन 95 कुरा गर्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले अबको 15 वर्षपछि देशलाई कहाँ पुर्याउने भन्ने विषयमा दलहरूले सोचेर निर्णय गरी अघि बढ्नुपर्ने बताउनुभयो। उहाँ अछामको प्रथम जिल्ला सम्मेलनका क्रममा बोल्दै हुनुहुन्थ्यो। नेकपा एकीकृत समाजवादीको 69 केन्द्रीय सचिवालयको बैठक काठमाडौँमा शुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा शुरू भएको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल भइरहेको पार्टीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँले पार्टीले आगामी माघ महिनामा महाधिवेशन आयोजना गर्ने तय गरे पनि माघमै राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले महाधिवेशनको मिति के गर्ने भन्नेबारे बैठकले निष्कर्ष निकाल्ने बताउनुभयो। बैठकले माघ 11 गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ। प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सर्वोच्च अदालतमा हिजो आयोजित समारोहमा प्रधान न्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष टेकनारायण कुंवर तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। न्याय परिषदको मंगिर 5 गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुंवरलाई नियुक्त गर्ने निर्णय गरेको थियो। जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रमचन्द विप्लवसहितका नेताहरूमाथि राज्य विरूद्धको कसूरका सन्दर्भमा 35 दिनभित्र अदालतमा उपस्थित हुन सूचित गरेको छ। अदालतमा राज्य विरूद्धको कसूरमा 4 वर्ष अघि दायर गरिएको मुद्दामा विप्लवसहितका पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माहिला लामा लगायत विरूद्ध पक्राउपूर्जी जारी गर्दै अदालतले अदालतमा उपस्थित हुन हिजो निर्देश जारी गरेको हो। पक्राउपूर्जीमा बाटोको म्याद बाहेक 35 दिनभित्र आफूसँग भएको प्रमाणसहित तपाई आफै उपस्थित हुनुहोला, नभए म्याद गुजारी बसेमा मुद्दा कानून बमोजिम अघि बढ़नेछ भनी उल्लेख गरिएको छ। अदालतको मंगिर 10 गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता 2074 58(13) 35 दिनको पक्राउ पूर्जी जारी गर्न दिइएको आदेश अनुसार सूचना प्रकाशन गरिएको जिल्ला अदालतले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढ़ाउन सरकार र संचार माध्यमहरू संवेदनशील बन्नुपर्ने बताउनु भएको छ। प्रेस काउन्सिल नेपालले महिला पत्रकारहरूका लागि आयोजना गरेको प्रविधि मैत्री पत्रकारिता तालिमको दाङमा हिजो उद्घाटन गर्नुहुँदै संचार मन्त्री शर्माले पछिल्ला केही वर्ष यता नेपालमा समावेशीकरण बढ़दै गए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या अझै निकै कम रहेकाले बढ़ाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोड़िएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास गर्न सकिने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र पेशामा रहेकाहरूलाई टिकाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो। हिजै नेकपा माओवादी केन्द्रले प्युठानको सरूमा रानी गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सरकारले सुशासन समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनका रूपमा लिएर काम गरिरहेको बताउनुभयो। कमी कमजोरी सुधार गर्दै पार्टी संगठन निर्माण अभियानमा जुट्न उहाँले नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरूका कारण पृथ्वीको तापक्रम वृद्धि भइरहेको बताउनु भएको छ। यूएईमा भइरहेको जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका सन्दर्भमा साथसाथै संस्थाले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले जलवायु परिवर्तनबाट नेपाल जस्ता कार्बन उत्सर्जनमा न्यून योगदान भएका मुलुकहरूले बढ़ी क्षति बेहोर्नु परिरहेको उल्लेख गर्नुभयो। कञ्चनपुरको बेलौरी बुर्डर सड़क खण्ड कालोपत्रेको काममा ढिलाइ हुँदा स्थानीय नागरिकले शास्ति भोग्नु परिरहेको छ। संवाददाता हरीश चन्द्र बागको यो रिपोर्ट।
2034 सालतिर कलुवापुरदेखि दक्षिण भारतको खजुरिया पुरनपुरसम्म हाइवेसँग मिलान हुने गरी 40 किलोमिटर सड़कको सर्वे डिजाइन गरिएको थियो। नेपालभित्र मात्रै पनि बेलौरीदेखि कलुवापुरसम्म 31 किलोमिटर सड़क खण्ड सर्वे भएको थियो। पछिल्लो समय कालोपत्रेका लागि ठेक्का सम्झौता भएको पनि 7 वर्ष बितिसक्यो, तर निर्माण कम्पनीले अझै कालोपत्रेको काम पूरा गरेको छैन, जसले गर्दा उपभोक्ताहरूले निकै शास्ति खेप्नु परेको छ। कञ्चनपुरको बेलौरी निवासी प्रेम बहादुर चन्द:
कलपुरबाट लगभग 1 किलोमिटर जति तल पहिले पिस थियो, अहिले पुरै फुटाएर यो भन्दा दयनीय स्थिति आइसकेको छ।
उत्तरतिर सुदूर पहाड़ी जिल्ला डोटी र दक्षिणतिर भारतसँग जोडिने यो सड़क खण्ड स्तरोन्नति नहुँदा यहाँका नागरिक मात्र होइन व्यापारिक गतिविधि पनि प्रभावित बन्न पुगेका छन्। निर्माण कम्पनीले समयमै कालोपत्रेको काम नगर्दा अहिले यो सड़कमा ठूल्ठूला खाल्डा खुल्डी परेका छन्। यो वर्ष काम सक्ने गरी निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी आन सिंह ढाङ्गाको भनाइ छ।
नयाँ कार्यतालिका र काम सम्पन्न गर्छु भनेर प्रतिबद्धता जारी गरिसक्नु भएको छ। अब यसलाई फलो गर्छौँ हामी र यसपछि यदि काम अगाडि बढाउँदैन भने थप कार्यवाही प्रोसेसमा अगाडि बढ्छ कार्यालय।
बेलौरी कल्वपुर सड़क खण्डमा बंक नाइल बोर्डर सड़क खण्ड समेत जोडेर प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेको हो। उसो त संघीय सरकार मातहत नै रहेका सड़क खण्डहरूको अवस्था पनि उस्तै छ। समयमै निर्माणको कार्य नगर्ने निर्माण कम्पनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताउनुहुन्छ परराष्ट्र मन्त्री समेत रहनुभएका कञ्चनपुर क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य एनपी साउद:
यहाँको प्रदेश सरकारले त्यो लिइरहेका छ, म प्रदेश सरकारसँग जो ठेकेदारले अब बनाउनै सक्ने अवस्थामा छैन, अब तिनको ठेका भङ्ग गरेर नयाँ ठेका दिनुपर्छ भनेर म चाहिँ ताकेताके लिइरहेका छु।
यसरी निर्माणको जिम्मा लिने तर समयमै गुणस्तरीय कार्य नगर्ने निर्माण कम्पनीकै कारण सरकार र नेतृत्वको आलोचना हुने गरेको छ। सरकारका योजनालाई निर्धारित समयमै पूरा गर्न गराउन सरोकारवाला सबैले चासो देखाउन आवश्यक छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौ।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 9.500% वार्षिक ब्याज दर, मुद्दती खातामा 11.603% वार्षिक ब्याज दर, शून्य मौजदातमा खाता खोली 5 लाख सम्मको दुर्घटना मृत्यु बिमा र 5 लाख सम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
रेडियो नेपाल अब मोबाइल एपमा पनि।
रेडियो नेपालबाट प्रसारण भएका सबै कार्यक्रम, समाचार, गीत संगीत, नाटक, विभिन्न समयमा विशिष्ट व्यक्तित्वहरूले दिनुभएको सन्देश लगायत ऐतिहासिक श्रव्य सामग्री रेडियो नेपाल मोबाइल एप डाउनलोड गरी तपाईँको सुविधा अनुसार एन्ड्रोइड र एप्पल जुनसुकै मोबाइलमा पनि सुन्न सक्नुहुन्छ।
अब बाँकी समाचार। वर्षासँगैको हिमपातका कारण चिसो बढ़ेपछि पश्चिम नेपालका हिमाली तथा उच्च पहाड़ी भूभागको जनजीवन प्रभावित भएको छ। हिमपात भएपछि हुम्लाको हवाई उड़ान प्रभावित हुँदा यात्रुहरू सिमकोटमै रोकिएका छन्। हुम्लाका उत्तरी उच्च क्षेत्रमा 1 फिटसम्म हिउँ परेपछि चिसोले जनजीवन कष्टकर बनेको नामखा गाउँपालिका स्थित हल्जी चौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले जानकारी दिनुभएको छ। हिमपातकै कारण राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको छ। बागलुङको निशी खोला र पूर्वी रूकुमको सिमाना पातली हाल्नेमा हिमपातले लोकमार्ग अवरूद्ध हुनुका साथै सुक्न लागेको गहुँ जौ र तोरी सप्रने भन्दै किसान खुशी भएका छन्। मुस्ताङ सदरमुकाम जोमसुमदेखि आसपासका क्षेत्रमा हिमपात भएको छ, जसका कारण चिसो निकै बढ़ेको छ। हिमाली जिल्ला मुगुका विभिन्न उच्च भूभागमा हिमपात भएको र बेसीमा वर्षा भएको हाम्रा समाचारदाताले जनाएका छन्। मुगुको कार्मारोङ गाउँपालिकामा पर्ने यार्सापाटन कोइली हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात भएको डोल्फु गाउँका नेग्मा शेराब लामाले जानकारी दिनुभयो। प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्मा टपमा पनि हिउँ परिरहेको स्थानीयले बताएका छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक 2080 दफावार छलफल शुरू भएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा सांसदहरूले विश्वविद्यालयहरूमा कुलपति प्राज्ञिक व्यक्तित्व नियुक्त गर्ने व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभएको छ। राजनीतिलाई पेशा ठान्ने मनोवृत्तिलाई तोड्दै पाल्पाका केही पूर्व जनप्रतिनिधिहरू कृषि कर्ममा लाग्न थालेका छन्। पाल्पाबाट विष्णु खनालको यो रिपोर्ट।
रिप्दीकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायण बहादुर जीसी जनप्रतिनिधि हुँदा 10 बजेदेखि 5 बजेसम्म कार्यालय र अन्य समयमा पनि जनताकै काममा सक्रिय हुनुहुन्थ्यो। उहाँको परिचय अहिले फेरिएको छ। उहाँलाई अहिले धेरै जसोले सफल कृषकको रूपमा चिन्न थालेका छन्। उहाँले रिप्दीकोटको खस्यौलीमा जग्गा भाडामा लिएर व्यावसायिक फूल तथा अकबरे खुर्सानी खेती गरिरहनु भएको छ।
अकबरे खुर्सानी, फूल खेती, जिरा पनि परीक्षण गर्छु, मसला जो असाध्य महँगो छ इन्डियाबाट ल्याउनुपर्छ। मैले फुटपाथमा बसेर 2 दिनसम्म फुल बेचेँ, फुलबाट मैले करिब 50,000 त नाफा मात्रै गरे जस्तो लाग्छ। हरेक किसानले गर्यो भने हुन्छ, मैले 5-6 रुपियाँ जति होला।
छहरा गाउँपालिकाका पूर्व अध्यक्ष राम बहादुर कार्कीले पनि कृषि कर्म गरिरहनु भएको छ। उहाँ दैनिक जसो आफ्नै बगैँचामा फलफूल गोडमेल खन्जो तथा मलजलमै व्यस्त हुनुहुन्छ। उहाँ सुन्तला र कागती बेचेर 30-40 लाखसम्म आमदानी हुने बताउनुहुन्छ।
मैले जम्मा जम्मी 30 रोपनीमा सुन्तला खेती गरेको छु। सुन्तलाका कागती गरी 1,000 बोट बिरुवा छ। 5 वर्ष कार्यकाल बिताइसकेपछि पनि म कृषि पेसामा फर्केको छु, किनभने पहाड़ी भूभाग सब वन जंगलको रूपमा परिणत भइसकेको छ। यसरी खेती गर्नुपर्छ भन्ने सबैलाई लागोस् भन्ने उद्देश्यले म आफै खटेर कृषिमा लागेको छु।
त्यस्तै मुचुङकी लक्ष्मी कार्कीले 5 वर्ष जनप्रतिनिधि भएर बिताउनु भयो। उहाँ अहिले खेती किसानीमै दिन बिताइरहनु भएको मात्र छैन, घरमा लाग्ने सम्पूर्ण खर्च कटाएर आमदानी समेत लिन सफल हुनु भएको छ।
कार्यकाल जनप्रतिनिधि भएर बिताए, त्यसपछि आफ्नै खेतबारीमा सुन्तला, टमाटर खेती अनि अन्य तरकारीहरू लगाएर मैले जीविको उपार्जन गरेको छु। निम्नतम 6-7 रोपनी जग्गामा मेरो तरकारी सुन्तला छ।
मेहनत गर्ने हो भने आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण पाल्पाका पूर्व जनप्रतिनिधिहरू बनेका छन्। उनीहरू अहिले यस क्षेत्रका युवाहरूको लागि समेत प्रेरणाको स्रोत बनेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
केही अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी राज्य मणिपुरमा हिजो भएको हिंसात्मक झडपमा परि कम्तीमा 13 जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इम्फालको राजधानी मणिपुरबाट करिब 60 किलोमिटर दक्षिण पूर्वमा पर्ने तेङनोपाल जिल्लाको लेइथु इलाकामा सेनाले 13 शव फेला परेको अधिकारीहरूलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। गैर आदिवासी मेइते समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा मे 3 हिंसा भड़किएपछि त्यहाँ तनावग्रस्त अवस्था बनेको छ। बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यक बीचको जातीय द्वन्द्वका कारण यो वर्ष मात्रै 60,000 भन्दा बढ़ी विस्थापित भएका भारतीय अधिकारीहरूले जनाएका छन्। इण्डोनेशियाको पहाड़ी क्षेत्र मारावीमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा 11 पर्यटकको मृत्यु भएको छ। माउन्ट मारावीमा 127 ज्वालामुखी सक्रिय रहेकोमा गत आइतबार एउटा ज्वालामुखी विस्फोटमा परि 15 बेपत्ता भएका मध्ये 3 उद्धार गरिएको र अझै 12 हराइरहेको अन्तर्राष्ट्रिय प्रसारक संस्था बीबीसीले उल्लेख गरेको छ। ज्वालामुखी विस्फोटको समयमा 75 पर्यटक रहेकोमा अहिलेसम्म 49 उद्धार गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। अहिले पनि त्यस क्षेत्रमा 126 ज्वालामुखी सक्रिय रहेकाले कुनै पनि समय विस्फोट हुन सक्ने भन्दै उच्च सतर्कताका लागि आग्रह गरिएको छ। इण्डोनेशियाको पहाड़ी क्षेत्रमा पटक पटक ज्वालामुखी विस्फोट भइरहने गर्दछ। इजरायलले गाजा क्षेत्रमा जारी राखेको बम आक्रमणका कारण गाजाका अस्पतालहरू सबले भरिएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक साता लामो युद्धविराम सकिए लगत्तै इजरायलले गाजामा भीषण खालका आक्रमणहरू गरिरहेको छ। इजरायलले स्थल आक्रमण व्यापक बढ़ाएको छ भने पछिल्लो दुई दिनमा 800 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। आक्रमणका कारण सबैभन्दा बढ़ी बालबालिका प्रभावित भएका र उनीहरूका लागि गाजाको कुनै पनि ठाउँ सुरक्षित नरहेको मानवाधिकारवादी संस्थाहरूले उल्लेख गरेका छन्। गत अक्टोबर 7 इजरायली सीमामा प्यालेस्टाइनी हमास समूहले आक्रमण गरी 1200 जनाको हत्या गरेपछि इजरायलले हमास समूहलाई सिध्याउने प्रतिबद्धता सहित अहिले आक्रमणहरू गरिरहेको छ। भारतीय वायुसेनाको एउटा विमान हिजो दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ। दुईजना भारतीय वायुसेनाका पाइलटहरू सवार विमान हिजो तेलंगानामा दुर्घटना भएको भारतीय अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ। सोमबार नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजी पार्क प्रालीबीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो। सोमबार भएको सम्झौता अनुसार ट्रान्स नेपाल टीआरएस लोजी पार्क प्रालीले यही मंगिर 29 गतेदेखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्नेछ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले निजी क्षेत्रको व्यवस्थापनबाट अझै राम्रोसँग बन्दरगाह सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा ट्रान्स नेपाल टीआरएस लोजी पार्क प्रालीका प्रबन्ध निर्देशक मुकेश कुमार राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतीहरू रहे पनि आफूहरूले दिने सेवा स्तरीय बनाउन प्रयासरत रहने बताउनुभयो। नेपाल राष्ट्र बैंकले 7 अर्ब रूपियाँ बराबरको विकास ऋण पत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि 8 वर्ष अवधिको विकास ऋण पत्र 2088 बिक्री गर्न लागेको हो। बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋण पत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले मंगिर 19 गते दिउँसो 3 बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ भने ऋण पत्रमा न्यूनतम 50,000 र बढ़ीमा निष्कासित रकमको सीमा नबढ़ाई 50,000 भाग गर्दा निशेष भाग जाने अंकसम्म माग गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ। आइतबार प्रतितोला 1,20,800 रूपियाँ कायम भएको छापावाला सुनको मूल्य सोमबार 800 रूपियाँले बढ़ेर प्रतितोला 1,21,600 रूपियाँ पुगेको हो। नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
ललितपुरलाई 4 विकेटले स्तब्ध बनाउँदै काठमाडौँ प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको बागमती छनौटमा च्याम्पियन बनेको छ। चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा सोमबार ललितपुरले प्रस्तुत गरेको 55 रनको लक्ष्य काठमाडौँले 16.1 ओभरमा 6 विकेट गुमाउँदै पूरा गरे। काठमाडौँका लागि कप्तान अस्मिता कर्मचारीले अभिजित 13 रनको योगदान गरे। ललितपुरका लागि यशु पाण्डे र साविका कुमारी यादवले समान 2 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको ललितपुरले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 54 रनको युगफल तयार पारेको थियो। ललितपुरका लागि साविना कुमारी यादवले 14 र यशु पाण्डेले 13 रन जोडे। काठमाडौँका लागि पिपासा साई र खुशी डंगोल समान 3-3 विकेट लिए। काठमाडौँको लिग चरणमा ललितपुर, भक्तपुर र चितवनलाई पराजित गर्दै अपराजित रहँदै फाइनल पुगेको थियो। ललितपुरले भक्तपुर र चितवनलाई हराएको थियो। प्रतियोगितामा काठमाडौँकी खुशी डंगोल सर्वोत्कृष्ट खेलाड़ी तथा उत्कृष्ट बलर चुनिए। यसै गरी काठमाडौँकी अस्मिता खरेल उत्कृष्ट ब्याटर घोषित भइन्। अस्ट्रेलिया विरूद्धको 5 टी20 क्रिकेटमा भारत विजयी भएको छ। जितसँगै भारतले सिरिज 4-1 कब्जा गरेको छ। भारतले अस्ट्रेलियालाई 6 रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 160 रन बनाएको थियो। जवाफमा अस्ट्रेलिया टोलीले 154 रन मात्र बनाउन सक्यो। इंग्लिश प्रिमियर लीग फुटबलमा लिभरपुलले नाटकीय जित दर्ता गरेको छ। 2 पटक अग्रता लिएर पछि परेको लिभरपुल अन्तिम केही समयमा नाटकीय रूपमा 2 गोल गर्दै अन्तत फुलह्याम विरूद्ध 4-3 नाटकीय जित निकाल्न सफल भए। जितसँगै लिभरपुल 14 खेलबाट 31 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी भने तेस्रो स्थानमा झरेको छ। लिभरपुलको तालिकामा 31 अङ्क रहेको छ। यसै गरी प्रिमियर लीगकै अन्य खेलमा एएफसी बर्नमाउथ र एस्टन भिल्लाले 2-2 गोलको बराबरी खेल्दै 1-1 अङ्क थपेका छन्। यसै गरी चेल्सीले ब्रायन्टलाई 3-2 गोल अन्तरले पराजित गरेको छ। वेस्टह्याम र क्रिस्टल प्यालेसले पनि 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।
अझै बम अब मौसम आज कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.6 डिग्री सेल्सियस न्यूनतम तापक्रम 8.4 डिग्री सेल्सियस सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:40 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। रूसी सेनामा कार्यरत 6 नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि। कुनै पनि युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन सरकारको आग्रह। नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले लोकतन्त्र विरोधी स्वरहरूको तुक नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। धर्म सम्बन्धी व्यवस्थामा पनि फेरबदल नहुने प्रधानमन्त्रीद्वारा स्पष्ट। काठमाडौँ जिल्ला अदालतद्वारा नेकपाका महासचिव विप्लव सहितका नेता विरूद्ध 35 दिने पक्राउपूर्जी जारी। वर्षासँगै हिमपात भएपछि हिमाली तथा उच्च पहाड़ी भूभागको जनजीवन प्रभावित र भारतको मणिपुरमा हिंसात्मक झडप हुँदा कम्तीमा 13 मृत्यु। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।